ایم او خوینی، معرفت شناسی کی بنیاد پر، معرفت شناسی وہی جو فطرت، قلب، حق اور ان کے اوپر وحی کی نظارت اور اشرافیت سے سامنے آتی ہے۔ وہ کہتے ہیں کہ امام خمینی اس بات کے معتقد ہیں کہ اس عالم ہستی و مادہ سے اوپر بھی ایک اور عالم ہے جو عالم مادہ اور روح سے عبارت ہے، یعنی اس میں مادہ بھی ہے اس عالم میں اور اس سے بالاتر ایک روح بھی ہے، یعنی تجرد جس کو آپ کہیں۔ لہذا امام خمینی مطالعہ کائنات کو الہی مطالعہ کائنات، اسلامی مطالعہ کائنات اور اسپریچول مطالعہ کائنات قرار دیتے ہیں۔ لہذا پوری ہستی سے متعلق، یونیورس سے متعلق، دنیا سے متعلق، دنیا تو ایک بہت ہی چھوٹی سی چیز ہے نا، پوری ہستی یعنی یونیورس، جہان ہستی جس کو کہا جاتا ہے، اس سے متعلق امام خمینی کے جتنے بھی نظریات ہیں وہ سب انسان کی ہستی شناسی کی طرف لوٹتے ہیں۔ یہ ہستی شناسی بہت زیادہ اہم ہے۔ ممکن ہے کہ بہت سے دوستوں کو جو یہ گفتگو سن رہے ہیں، یہ گفتگو تھوڑی سی فلسفی پیچیدہ نظر آئے، لیکن جب اس مرحلے سے گزر جائیں گے تو پھر آپ کو اندازہ ہوگا کہ امام خمینی کیا کہنا چاہتے تھے اور ہم کیا سمجھانا چاہ رہے ہیں امام خمینی سے متعلق۔ اس لیے کہ آج امام خمینی کے انتقال کو تقریباً 30 برس ہو رہے ہیں تقریباً، لہذا امام خمینی کے لائے ہوئے اسلامی انقلاب کی حقانیت، ان کے پیغام کی حقانیت، ان کی باتوں کی حقانیت، ان کے لفظ لفظ کی حقانیت آج کھل کے سامنے آ رہی ہے۔ لہذا نوجوان نسل کو لازم و ضروری کہ وہ ان نظریات کو سمجھیں۔ اس لیے ممکن ہے کہ وقتی طور پر آپ کی یہ بحث تھوڑی سی مشکل نظر آئے، لیکن اس مرحلے کے بعد جب آپ سیاسی بحث میں داخل ہوں گے، خصوصاً پھر ولایت فقیہ اور حکومت اسلامی کی بحث میں، تو پھر وہاں پر آپ کو لذت محسوس ہوگی کہ ان تمام امام خمینی کے نظریات کی بنیاد جو ہے وہ دین ہو، دین جو ہے وہ کس طریقے سے ہمیں غور و فکر پر جو ہے ابھارتا ہے۔ پس اس بنا پر امام خمینی کہتے ہیں کہ انسان کے تمام افکار توحیدی، یا توحید مدار یا توحید محور ہونے چاہیے، اور یہی وجہ امام خمینی فرماتے ہیں صحیفہ امام جلد نمبر 5 میں کہ وہ کہتے ہیں کہ انسان جو ہے وہ خدا کا خلق شدہ ہے، خدا کا پیدا کردہ ہے۔ اور لہذا جب ہم کہتے ہیں خود وہ مخلوق ہے، خدا کی خدا خالق ہے، دیکھو ایک سسٹم ہے، بگ بینگ نہیں ہے، دھماکہ نہیں ہے، تصادفاً نہیں ہے، بلکہ ایک نظام ہے، لاعبین نہیں ہے، یہ کھیل کود کے لیے نہیں ہے، یہ عبث و بیکار نہیں ہے۔ امام خمینی فرماتے ہیں کہ خالق اور خلق کرنے والا اس جہان کا اور تمام عوالم وجود، جتنے بھی عوالم یعنی عالموں کی جمع، عالموں کی جمع عوالم یعنی جتنے بھی عالم ہیں، ان سب کا خالق اور انسان کا وجود کا خالق جو ہے وہ کون ہے؟ وہ ذات مقدس ہے، اللہ رب العزت ہے، کہ جو تمام حقائق سے مطلع ہے اور تمام چیزوں پہ قدرت بھی رکھتا ہے اور اس کا مالک بھی ہے۔ یہ مالکیت یعنی بالتمام ہے، کسی کا محتاج نہیں ہے، وہ قادر مطلق ہے، ان اللہ علی کل شیء قدیر ہے۔ توجہ رکھیے گا۔ لہذا امام خمینی کہتے ہیں کہ تین اس وقت عالم ہیں، تین فیز یوں کہوں تو زیادہ آسانی رہے گی مجھے سمجھانے کے لیے، ملک، ملکوت اور لاہوت۔ کہتے ہیں کہ یہ کرہ زمین، خطہ ارضی، اس عالم کے ہمارے یونیورس کے مقابلے میں اور پوری گلیکسی کے مقابلے میں، یہ گلیکسی ایک ورڈ تھا جو نہیں آ رہا تھا، یعنی پورا عالم ہے، کائنات، پوری کائنات، عالمین جس کو کہا گیا، رب العالمین جس کو کہا گیا ہے، ٹھیک ہے نا، یہ سب جو ہے اس الہی نظر کے تحت جو خدا کی بارگاہ میں حیات ہے اس کے مطابق جو ہے وہ ایک ذرہ بھی نہیں ہے، یہ عالم کائنات۔ اکثر آپ نے دیکھا ہوگا ایسی موویز کے جس میں دنیا، پھر چاند، پھر ہمارا نظام شمسی، پھر اس کا کمپیریشن کیا جاتا ہے دوسرے نظام شمسی، تو ابھی دنیا چھوٹی ہوتی چلی جاتی ہے، یہاں تک کہ بالکل ایک ڈاٹ کے برابر ہو جاتی ہے پورے عالم کائنات میں جو نظام شمسی اور گلیکسیز ہیں اس کے مقابلے میں۔ خب یہ سب جو ہیں، جو عالم محسوسات و مادہ میں ہیں، ان کی کوئی حقیقت ہی نہیں ہے اس عالم کے مقابلے میں جو ماوراء الطبیعہ ہے، جو خدا کی بارگاہ میں محفوظ ہے۔ اور جتنا بھی ماورائے طبیعت یا میٹافزکس یا تجرد کا عالم ہے، وہ خدا کے ارادے کے مقابلے کوئی حیثیت نہیں رکھتا، کن فیکون، ہوئے ہو جا، وہ چاہے تو آنے واحد میں सबको ख़त्म करे, वो चाहे तो आने वाहिद में कौन कहे और हो जाए। लिहाजा आलम मुल्क क्या है? ये दुनिया है, ये महसूसात है, ये आलम मादा है। आलम मलकूत क्या है? जिसको आलम गैब भी कहा जाता है, कि जहाँ पर इंसान के अच्छे और बुरे मलाकात, नियत, फैसले, इकदामात खुल के सामने आने वाले हैं, यानी जिसको मामूलन हमारी आलम बरज़ख़ कहा जाता है। लेकिन आलम बरज़ख़ की ख़ास इस्तिलाह है, उसको यहाँ इस्तेमाल नहीं करूँगा, समझाने के लिए कर रहा हूँ। आलम गैब, आलम गैब कुल्ली और मजमू और बड़ी एक फ़िज़ा है, स्पेस है, कि जहाँ पर हम इस बात को समझ सकते हैं। और उस आलम गैब में एक आलम बरज़ख़ भी है। तो आलम बरज़ख़ छोटी इस्तिलाह है, यानी मौत से लेकर क़यामत तक का, लिहाजा इसको आलम बरज़ख़ कहा जाता है, यानी आलम फ़ासला, गैप का फेज़। लिहाजा यहाँ पे क्या है, इंसान की नीयतें, इंसान के इरादे, इंसान के इकदाम जो खुल के सामने आएंगे, जो आप दुनिया में हैं वही आप आलम बरज़ख़ में होंगे। जो आप कर रहे हैं, सोच रहे हैं, बोल रहे हैं, अंजाम दे रहे हैं, वही आपकी शख्सियत बन रही है, वही चीज़ ज़ुहूर करेगी आलम बरज़ख़ में, और फिर उसी की बुनियाद पर जो है वो मशहूर किए जाएंगे। वो इंशाल्लाह फिर उसके मुकाम पर उसको डिस्कस किया जाएगा। बस आलम मुल्क दुनिया, आलम मलकूत आलम गैब, और आलम लाहूत। आलम लाहूत क्या है? वो जो आलम गैब आखरत से मुतालिक है, जिसके बारे में हमें कुछ इल्म नहीं है, मगर ये कि जो वही ने बताया, जो रसूल अल्लाह और आले रसूल अल्लाह ने बताया, फसलु अहल ज़िक्र इन कुंतुम ला तअलमून ने बताया, जो अदा मदीनतुल मुअल्लिमीन बाबुहा ने बताया। खूब, ये वो अफराद हैं जो वही से मरबूत हैं, ये वो अफराद हैं जो रसूल अल्लाह के बाद अल्लाह से मरबूत हैं, और अल्लाह ताला ख़ास एक तरीक़े से आइम्मे ताहरीन अहले बैत अलैहिम सलाम से जो हैं उनकी रहनुमाई करने वाला है। लिहाजा सब उस बहिश्त और जहन्नम की तरफ गामजन है, सब उस हकीकत की तरफ रवा दवा है, और पूरी दुनिया का पूरा आलम कायनत उसी इलैहि राजिऊन की तरफ रवा दवा है। बस इमाम खुमैनी कहते हैं कि आलम मुल्क, मलकूत और लाहूत, ये तीन बुनियादी आलम हैं। अब आते हैं तीसरा पहलू इमाम खुमैनी के फ़लसफ़ी अफकार और नज़रियात को, वह है इंसान शनासी। इंसान क्या है? ये बड़ा अहम टॉपिक है, बड़ा इंटरेस्टिंग टॉपिक है, यानी इसको ज़रूर ऐसा समझ के कि हम तवज्जो दें, ताकि हम ये तसव्वुर कर सकें इमाम खुमैनी किस तरीके से इंसान को बयान करना चाहते हैं। इमाम खुमैनी का इंसान शनासी से मुतालिक नज़रिया उनकी हस्ती शनासी पर बेस करता है, यानी अगर हस्ती शनासी समझ में आ जाए तो इंसान शनासी, इंसान की शनाख्त जो हमें सही आ जाएगी। बस इस बना पर लाजिम ज़रूरी है कि इंसान क्या है, क्यों है, कैसे है, कितना है, किस लिए है, कब तक है, ये सब जो सवाल आ जाते हैं ये सब इसी ज़ेल में आएंगे। खूब, इंसान खुदा की मखलूक है, वो क़ुव्वत नातिका और अक़ल के ज़रिए से पैदा किया गया है, उसे सोचने समझने की सलाहियत दी गई है, ठीक है, उसे आज़ादी और इख्तियार दिया गया है, उसे अज़्म हौसला दिया गया है ताकि वो फ़ैसला करे इख्तियार के साथ, अच्छाई बुराई का, इन्ना हदैना सबील इम्मा शाकिर व इम्मा कफूरा, हमने अच्छाई बुराई की राह बता दी है, तुम अपने इख्तियार से फ़ैसला करो और अपने लिए जो चाहे रास्ता इख्तियार करो। इस बिना पर इमाम खुमैनी कहते हैं इंसान की तमाम कामयाबी, इंसान की तमाम शिकस्त, इंसान की सआदत, इंसान की बदबख्ती, इंसान की अच्छाई, इंसान की बुराई, इंसान की नेगेटिव और इंसान के पॉजिटिव व्यूज़ और उसके अफकार और नज़रियात, सब का आमिल और सब का बुनियादी किरदार जो है वो ख़ुद इंसान है। उसकी अच्छाई में, बुराई में, सआदत में, शकावत में, शिकस्त में, कामयाबी में कौन मौसर है? ख़ुद इंसान, वो किसी का मोहताज नहीं है। इंशाल्लाह जब हम तरबियत पे आएंगे तो क्या माशरा, क्या सकाफ़त, क्या कल्चर, क्या माँ बाप इंसान पर असरअंदाज होते हैं, किस तक असरअंदाज होते हैं, ये तरबियती बहस है, इंशाल्लाह उसको वहाँ पर अर्ज़ करेंगे। माजरत चाहता हूँ। बस इमाम खुमैनी कहते हैं इंसान अपनी सरनविश में आज़ाद है, जो चाहे कर सकता है, खुद ही कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे बताती रहिएगा क्या है। तो खुदा हर बंदे से खुद पूछ रहा है। कामिल इंसान वो जो वही के ज़रिए से अक्ल, हक और कल्ब को ताबे कर ले और फिर उस मुकाम रज़ा तक पहुँच जाए कि खुदा पूछे कि बताते रही रहता क्या है। लिहाजा इंसान के इदराकात इमाम खुमैनी कहते हैं वो नामहदूद हैं, इसलिए कि क़ुव्वत आक़ला जो इंसान की है, अक़ल, वो लामहदूद है। इमाम खुमैनी कहते हैं इंसान हैवानात की मिसल नहीं है, हैवानात की एक बोध है, एक फेज़ है, एक ही नहीं, खाना पीना बस ये मादी ज़िंदगी, कि ये पेट भर लेगा ख़त्म हो जाएगा, बच्चा पैदा कर देगा ज़िंदगी ख़त्म हो जाएगी, बस ये ज़िंदगी है। लेकिन इंसान हैवानियत से माफ़ोक यानी ऊपर एक और हकीकत रखता है, वो अक्ल है, वो जहाँ तक पहुँचता है जिसके ज़रिए से खुदा ने उसको मुमताज़ करार दिया है, वो मंतिक है, वो इरादा और इख्तियार है इंसान का, कि जिनके ज़रिए से इंसान मुकामात आलिया को तसव्वुर करता है। बस इंसान बिलकुव्वा जो है तमाम कमाल और दर्जात मानवी तक पहुँचने की सलाहियत रखता है, बिलकुव्वा उसमें पोटेंशल मौजूद है कि वो हासिल कर सके। यही वजह है कि जितने भी अंबिया और रसूल हैं, जितनी भी किताबें शरीयत नाज़िल की गई हैं, उन सब का मकसद ये था कि इंसान कमाल तलब है, आगे बढ़ना चाहता है, इसको रास्ता दिखाया जाए, बताया जाए, गाइड किया जाए, वो कामिल बनना चाहता है, वो कमाल को हासिल करना चाहता है। अगर वो सिर्फ मादी तौर पर अपने कमाल को मादियत में देखेगा वो कभी कामयाब नहीं हो सकता है। वो जो मैंने पहले अर्ज़ किया कि वही जो है वो फितरत और अक़ल और हक़ पर गालिब है, और यानी अपनी अपने यूँ कहूँ कि नूर को फैलाए हुए है, उसकी रोशनी में जो है ये सब हम काम करेंगे, तो उसी तरीके से यहाँ पर उसकी हकीकत सामने आती है। लिहाजा अगर इंसान सिर्फ हैवान होता तो फिर अंबिया की ज़रूरत नहीं होती, किताबों शरीयत की ज़रूरत नहीं होती, क्योंकि इंसान काबिल तरबियत नहीं है, काबिल हिदायत नहीं है, एक हैवान है जो आया है चला जाएगा। लेकिन नहीं, इंसान हैवान नहीं है, हैवान से बढ़कर एक और वजूद है। इमाम खुमैनी कहते हैं कि इंसान में सलाहियत मौजूद है, सहीफ़े इमाम जिल्द नंबर 4 और सफ़ा नंबर 176 में इमाम खुमैनी फरमाते हैं कि इंसान सलाहियत है बिलकुव्वा की, और बिलफील दर हकीकत अम्बिया उसे पहुँचाना चाहते थे, यानी एक्टिव रोल अदा किया जाए। लिहाजा इंसान जो है वो हैवान नातिक होने की, अक्ल व शऊर रखने की वजह से एक इज्तिमाई और तरबियत पज़ीर हैवान है, यानी एक ऐसा सोशल एनिमल कि जिसकी तरबियत की जा सकती हो, लिहाजा उसकी तस्किया और इस्लाह नफ्स की ज़रूरत है। ठीक है, उसकी जो शहवत और ग़ज़ब हैं अगर उसको मुहार किया जाए, कंट्रोल किया जाए, तो इंसान एक ऐसे वजूद में तब्दील हो जाएगा कि जो बहुत ही हसीन और जमील होगा, और अगर ये ना हो तो इंसान मुकाम हैवानियत से भी पस हो जाएगा। इसी तरीके से फरमाते हैं कि गैब और शहूद के जितने भी अवालिम हैं वो सब इंसान बिलफिल मौजूद हैं, और तालीम और तरबियत जो है इंसान के मादे और मानवियत दोनों के लिए ज़रूरी है, यानी मादे के लिए भी और उसके मादियत और उसके रूहानियत दोनों के लिए ज़रूरी है। और यहीं से पता चलता है कि इंसान की फितरत जो है वो कितना अहम किरदार अदा करती है, यानी उसका आगाज़ क्या है, उसकी पैदाइश कैसे, उसकी नमो कैसे, उसका रुश्द कैसे है। लिहाजा इंसान जो है इलाही फितरत के साथ, फितरतल्लाहिल्लती फ़तरन्नास अलैहा, कि अल्लाह की फितरत पर इंसानों की फितरत बनाई गई है। उसके बाद इमाम खुमैनी फरमाते हैं कि ये सब जो है वो फितरत इलाही के तहत है, फितरत इलाही है, ये खुदा के ख़ास अल्ताफ़ और लुत्फ़ करम में से एक है, कि जो खुदा ने बनी नौ इंसान को जिससे बनी नौ इंसान को उससे मखसूस किया है, और तमाम मखलूक़ात में सिर्फ उसी को ये फितरत दी है और दूसरे हैवानात को इससे दूर रखा है, और यह नाकिस है अगर है तो यह बहुत ही कम है, और ख़ास माना में उनकी फितरत है वो इंसानों की फितरत जैसी नहीं है, वो फिर गरीज़ा और जिबिल्लत और दूसरे माना उसकी तरफ मुराद ली जाएगी। उम्र फितरी से क्या मुराद है, यानी जिनके तहत इंसान पैदा होता है, ज़िंदगी को देखता है, सआदत और सआदत से इश्क करता है, आज़ादी को पसंद करता है, हमेशा रहने को लायक करता है, अदल इंसाफ से उसे मोहब्बत होती है, ठीक है, कमाल की तरफ बढ़ना चाहता है, ऐब और नुक्स से उसे नफरत होती है, वो चीज़ें हैं कि जो इंसान दर हकीकत फितरतन महसूस करता है। लिहाजा इमाम खुमैनी कहते हैं कि ए इंसान तुम उठो और अपनी हकीकत को पाओ। यहाँ पर इमाम खुमैनी फरमाते चहल हदीस, हदीस नंबर सफ़र नंबर 16 में, ए मेरे अजीज़ अपने गोश दिल को बास करो, खोलो दामन हिम्मत को कसो और कमर हिम्मत तान कर और कमर हिम्मत को कस कर खड़े हो जाओ, शायद تم انسان بن کر اس دنیا سے جاؤ اور انسان کی حقیقت کے ساتھ اس دنیا سے رخصت ہو، اس وقت تم اہل نجات اور اہل سعادت ہو، یعنی فطرت کے سائے میں انسان جو وہ حاصل کرے۔ پس امام خمینی کہتے ہیں کہ انسان بالقوہ خلیفہ و جانشین خدا ہے، لہذا اس کی پاک فطرت، اس کے اندرونی صلاحیتیں اگر وہی کتابیں آ جائیں، فطرت اپنا کام کرے گی لیکن وہی کتابیں آ جائیں تو انسان نور الانا نور کا مصداق بن جاتا ہے۔ امام خمینی کہتے ہیں کہ انسان جو ہے وہ فرزند طبیعت ہے، نیچر کا بیٹا ہے، لہذا اس کی تربیت اور اس کا تکامل بھی اسی طبیعت کے ذریعے سے ممکن ہے، اسی مادی کے ذریعے سے ممکن ہے، مادیت کے ساتھ جو ہے وہ انسان کی تربیت ہوگی، یعنی مادہ اور پھر اس کے ساتھ روحانیت کی طرف اس کی تربیت، اور یہی وہ چیز ہے جو انسان کو حقیقت تک پہنچا دے گی۔ یعنی انبیاء آئے ہیں اس لیے مغنی فرماتے ہیں کہ از راہ مادیت و طبیعت سے انسان کو مافوق طبیعت، میٹافزکس، تجرد، روحانیت، عالم لاہوت کی طرف متوجہ کریں اور لے جائیں۔ لہذا پھر کہتے ہیں کہ انسان اگر انسان بننا چاہتا ہے تو وحی کے ذریعے سے مرتبط ہو، یعنی رسول اور امام معصوم کی ہدایت کا ہاتھ اس کے سر پر ہو، اور کمال انسانی یہی ہے کہ وہ اس وحی اور تربیت کے تابع آ جائے۔ فرماتے ہیں کہ انبیاء علیہ السلام آئے ہیں، قانون لے کر آئے ہیں، کتابیں آسمانی ان پر نازل ہوئی ہیں تاکہ وہ اس مادیت میں طغیان و سرکشی سے اسے روکیں، اسے باز رکھیں، اسے سمجھائیں، اس کے نفس کو قانون عقل و شرع کے تابع لے کر آئیں۔ پس ہر وہ نفس جو قوانین الہیہ و عقلی معیارات کے مطابق اپنے اندرونی خصائل اور ملکات کو کنٹرول کرے وہ انسان سعید و خوشبخت ہے اور اہل نجات ہے۔ امام خمینی فرماتے ہیں کہ اس کے لیے ضروری ہے کہ ایک مدور کتاب ہونی چاہیے، اور آخری کتاب قرآن کریم ہے جو انسان سازی کی کتاب ہے، لہذا اس میں تمام احکامات موجود ہیں۔ پس اس بنا پر یعنی انسان کی معرفت شناسی، انسان شناسی، اور پھر مبانی فلسفی، یہ تمام چیزیں جو ہیں وہ ایک حقیقت کی جانب متوجہ کر رہی ہیں کہ انسان زیادہ فطرت ہے، فرزند فطرت ہے، فطرت رہنمائی کرتی ہے، اس کے بعد عقل کے ذریعے سے ممتاز قرار دیا اللہ تعالیٰ نے، خوب بالقوہ پوٹینشیل اس میں رکھی ہے، اسے بالفعل تک پہنچنا ہے، اس کا ایکٹیو رول ادا کرنا ہے، ٹھیک ہے۔ پھر جو ہے وہ انبیاء اور کتابیں آئیں اس لیے کہ وہ تربیت پذیر ہے، ان تربیت لے سکتا ہے، کمال طلب ہے، تکامل طلب ہے، کمال طلب ہے، آگے بڑھنا چاہتا ہے، اور پھر انسان کامل اگر بننا چاہتا ہے تو وہ وحی کے زیر تربیت، انبیاء اور اولیاء اور آئمہ کے زیر تربیت آ جائے، اور اس کے لیے قرآن کریم ہے کہ جو ایک مدون کتاب ہے اللہ تعالیٰ کی طرف سے انسان زادی کی۔ پس یہ تمام چیزیں مل کر امام خمینی کے در حقیقت فلسفی نگاہ کو بیان کرتی ہیں، کہ جس میں آپ کی خدمت میں عرض کروں کہ یہاں سے پتہ چلتا ہے کہ امام خمینی کائنات کو، انسان کو، اس دنیا کو، عالم ملک و ملکوت اور لاہوت کو کس نگاہ سے دیکھتے ہیں۔ یہ پہلی گفتگو تھی امام خمینی کے سیاسی افکار و نظریات کی۔ اس کے بعد جو ہے انشاءاللہ جب ہم گفتگو کریں گے تو اس کا ایک حوالہ آپ کو دے دوں۔ اس کے بعد جو گفتگو آئے گی وہ آئے گی کہ یہ بنیاد ہو گئی، اب اس کی نگاہ میں امام خمینی کے سیاسی افکار و نظریات کیا ہے، اب اس میں اصل مرحلے میں واضح ہوں گے کہ دین و سیاست کا رابطہ کیا ہے، پہلے سے بتا دوں، ٹھیک ہے۔ دوسری بحث اس میں یہ ہوگی کہ ایک حکومت اسلامی کی ضرورت کیوں پیش آئے گی، ٹھیک ہے نا، اور پھر اس کے الگ الگ پوائنٹ ہیں، اور پھر حکومت اسلامی کی کیا خد و خال ہیں، آیا وہ شرعی ہوگی نہیں ہوگی، اور ولایت فقیہ کا کیا کردار ہے اسلام میں، روایات میں، قرآن میں، امام خمینی میں، ٹھیک ہے، اس چیز کو بیان کیا جائے گا۔ تو انشاءاللہ اس کو پھر دوسرے مرحلے بیان کریں گے، یہ پہلا مرحلہ تھا امام خمینی کے سیاسی افکار و نظریات سے متعلق۔ انشاءاللہ امید ہے کہ اپنی رائے سے مطلع فرمائیں گے۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔